Dinesh FM 93.8 Time Sheet.
It's 6:30 PM.
यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगासँगै अनलाइन र मोबाइलमा समेत एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट जनक विष्टको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। सुदूरपश्चिमका स्थानीय तहमा ठूला दलहरूले निगरानी राख्न छोडेपछि अनियमितता मौलायो। अधिकांश दलका नेताहरूको मिलोमतोमा जनअपेक्षा विपरीतका काम हुँदै सर्वदलीय संयन्त्रको अभ्यास कायमै। सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरू आफ्नै विद्यार्थीलाई ट्युसन पढाएर लुट मचाउँदै विद्यालयमा वर्षभरि पढाएर कोर्स समेत पुरा नगर्ने गरेको गुनासो, नियमनकारी निकाय भने मौन। दशैं तिहारसँगै मेला जात्रा र खेतीपातीको समय सकिन थालेपछि सुदूरपश्चिमबाट मजदुरीका लागि भारत जानेको लर्को झनै बढ्यो। पहाडी जिल्लाका गाउँहरू पुरुष र युवाविहीन हुँदै र राजनीतिक आँटमा धनगढीको तीर्णगर माविमा भइरहेको आर्थिक अनियमितता रोक्न माग। विद्यालयको सम्पत्तिको संरक्षण र सदुपयोग गर्दै शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड।
रमेश, यता सुन्नु न, पढाइ सँगसँगै लोकसेवाको तयारी गर्ने मन थियो, कहाँ गएर क्लास लिने होला?
तयारीका लागि यो धनगढीमा गतिलो इन्स्टिच्युट छैन र भने?
अरे यार, यसको पनि चिन्ता गरेर बस्ने हो त? निजामती कर्मचारीमा खरिदार नासु
शाखा अधिकृतका तयारी कक्षाहरू
कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजीमा सञ्चालन भइरहेको छ नि,
यति मात्र कहाँ हो र? त्यहाँ त प्रहरी जवान तर्फका तयारी कक्षाहरूमा प्रहरी जवान, असै इन्स्पेक्टरका तयारी कक्षाहरू, प्राविधिक तर्फ अहेब, अनमी, अमिन, ओभरसियर, स्टाफ नर्स, भेटनरी जेटिएका तयारी कक्षाहरू, साथै एसई प्याकेज, प्लस टू एकाउन्ट इङ्ग्लिस म्याथ्स फिजिक्स केमिस्ट्रीका ट्युसन क्लासहरू, डिप्लोमा लेभल एकाउन्ट इङ्ग्लिस फाइनान्स म्याथका तयारी कक्षाहरू, त्यसै गरी कम्प्युटरतर्फ बेसिक कोर्स, अफिसियल, पेज मेकर, फोटोसप, 6 महिने डिप्लोमा, 12 महिने डिप्लोमा, टेलिभिजी, इन्टरनेटका कक्षाहरू पनि भइरहेका छन् नि। त्यसै गरी हाम्रो यहाँ इङ्ग्लिस, कोरियन, जापानिज ल्याङ्ग्वेज कक्षाहरू, पत्रकारिता, नेतृत्व विकास, व्यक्तित्व विकास, उद्घोषण तालिम पनि दिइन्छ।
थप जानकारीका लागि कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजी, धनगढी 1 बुद्ध मन्दिर कैलाली, सम्पर्क 0915216644 र 98481665171।
दिनेश खबर अब विस्तारमा। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी 13 वर्षीय किशोरी निर्मला पन्तका बुवा गेराजको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि अन्यत्र लैजान धनगढी ल्याइएको छ। यो गेराजलाई आज साँझ बुद्ध एयर मार्फत काठमाडौँ लैजाने तयारी भए पनि लैजान समस्या भइरहेको अधिकार कर्मी शारदा चन्दले जानकारी दिनुभयो। यो गेराजलाई धनगढी विमानस्थलमा पुगाइए पनि एक्कासी रुने, हाँस्ने, बरबराउने, गाली गलौज गर्ने, ढुङ्गामुढा गर्ने गरिरहेकाले लैजान समस्या भइरहेको उहाँले बताउनुभयो। उहाँले बस मार्फत लैजाने विषयमा छलफल भइरहेको समेत जानकारी दिनुभयो। छोरीको न्यायका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा कार्तिक 25 गतेदेखि धरनामा बस्दै आएका गिराजको मानसिक अवस्था बिग्रिँदै जान थालेकाले उपचारका लागि अन्यत्र लैजान चिकित्सकले सुझाव दिएका थिए। कञ्चनपुरमा मानसिक रोग विशेषज्ञ डाक्टर नभएकाले पनि पन्तलाई काठमाडौँ लैजाने तयारी गरिएको हो। भीमदत्त नगरपालिका 2 उल्टाखामकी 13 वर्षीय किशोरी निर्मला पन्तको गत साउन 11 गते बलात्कार पछि हत्या गरेको अवस्थामा उखुबारीमा शव भेटिएको थियो। घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिएको छ, तर घटनामा संलग्न व्यक्तिको भने अझै पहिचान हुन सकेको छैन। सुदूरपश्चिमका स्थानीय तहमा ठूला दलको निगरानी घट्दै गएपछि अनियमितता मौलाएको छ। जनप्रतिनिधि निर्वाचित सम्बन्धित दलबाहेक अन्य दलका नेताहरूले पनि निगरानी राख्न छोडेपछि स्थानीय तहमा आर्थिक अनियमितता र भ्रष्टाचार मौलाएको हो। अधिकांश दलका नेताहरूको जनहित विपरीतका काम पनि मिलोमतोमा देखिन थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत स्थानीय तहमा जनप्रतिनिधि आएपछि विगतका भन्दा आर्थिक अनियमितता र भ्रष्टाचार मौलाएको बताउँदै आएको छ। विगतदेखि अभ्यास हुँदै आएको सर्वदलीय संयन्त्रले नेताहरूलाई एकमुख बनाइदिएपछि अन्य दलका नेताहरूले स्थानीय तहमा हुने अवैधानिक कामको विरोध गर्न नसकेको धेरैको बुझाइ छ। स्थानीय तहमा मिलिजुली खाउँ नीति फस्टाएपछि जनअपेक्षा अनुसार काम हुन सकेको छैन। एक रिपोर्ट।
कानुन निर्माण गर्ने जिम्मेदारी पनि उहाँहरूलाई नै छ। अहिले कानुन निर्माणको चरणमा उहाँहरू हुनुहुन्छ। त्यस हिसाबले यो उहाँहरूको लागि संक्रमण काल पनि हो। तर संक्रमण कालको अर्थ यो होइन कि भ्रष्टाचार अनियमित क्रियाकलापहरू गरेर जान पाइन्छ भन्ने चाहिँ कुनै अर्थ पनि होइन। आयोगले त्यसलाई भ्रष्टाचारबाट कुनै पनि विषय उन्मुक्त हुन सक्ने अवस्था रहँदैन भन्ने कुरालाई आयोगले गम्भीरतापूर्वक वर्णन गरेका छ र बढो नजिक बढाइरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरे गत कार्तिकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँका अनुसार स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि आर्थिक अनियमितता र भ्रष्टाचार बढ्दै गएको छ। स्थानीय तहमा आर्थिक अनियमितता र भ्रष्टाचार बढ्नुमा धेरै कारण भए पनि अन्य दलले देखाएको मौनता त्यसको प्रमुख कारण हुन सक्ने धेरैले बताएका छन्। धनगढीका स्थानीय कृष्ण पाठक।
प्रतिपक्ष भएर रहेको पार्टीलाई चाहिँ त्यो किसिमको एउटा खबरदारी गर्नुपर्ने हो, मोनिटरिङ गर्नुपर्ने हो, त्यो अवस्था भएको छैन। यसले गर्दाखेरि जनताले जो विकास गर्ने चाहना हो त्योभन्दा अलगै रूपमा विकास भइरहेको र जनप्रतिनिधिहरू पनि आफ्नो एउटा लग्जरियस लाइफ एकदम अनियमितता गरेर भ्रष्टाचार चाहिँ मौलाएर आफ्नो चाहिँ जीवनस्तर उकास्न बढी लागे।
सुदूरपश्चिमका स्थानीय तहको प्रमुख उपप्रमुखमा नेकपा र नेपाली कङ्ग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरूको मात्रै सहभागिता रहेको छ। कङ्ग्रेस विजयी भएको स्थानमा नेकपा र नेकपा विजयी भएको स्थानमा नेपाली कङ्ग्रेसका नेताहरूले निगरानी राख्दा अनियमितता कम हुने अपेक्षा गरिएको थियो। तर दुवै दलका नेताहरूले जनअपेक्षा विपरीतका काममा पनि संलग्नता देखाउँदा अनियमितता बढ्दै गएको हो। तर संग्रह प्रदेशमा जस्तै राजनैतिक दलले प्रतिपक्षको भूमिका स्थानीय सरकारमा नहुँदा एकलौटी र अनियमितता दिन प्रतिदिन मौलाउँदै गएको छ। नेपाली कङ्ग्रेस कैलालीका उपसभापति प्रकाश बम भने यसो भन्नुहुन्छ।
यो बारेमा कुरा हुँदाखेरि साथीहरूसँग हामीले प्रशिक्षण समेत कसरी जाने भने प्रशिक्षण गर्ने जमर्को गरेका छौँ, त्यो पनि गर्न सकेका छैनौँ र धेरै साथीहरू अनुरोध हुनुहुन्छ र धेरै जस्तो ठाउँमा जहाँ हामी पराजित भएको छौँ, धेरै ठाउँ पराजित भएका छौँ र त्यो ठाउँमा हाम्रो उपस्थिति अत्यन्तै न्यून रहेको छ र जहाँ केही हदसम्म राम्रो परिस्थितिमा हाम्रो जितेका छन् जस्तै गोदावरी नगरपालिका, त्यहाँ चाहिँ यसको विरोधहरू व्यापक रूपमा उनीहरूले विरोध गरेका छन्।
विगतमा अभ्यास हुँदै आएको सर्वदलीय संयन्त्र स्थानीय तहमा अहिले पनि कायम रहेको सर्वदलीय संयन्त्रको अभ्यासकै कारण फरक फरक विचार भएका राजनैतिक दललाई समेत एक आपसमा जुटाइदिएको छ भने उनीहरूले अनियमितता र भ्रष्टाचार भइरहेको स्थानमा प्रश्न गर्नुको सट्टा मिलोमतो गर्दै आएका छन्। उनीहरू स्थानीय तहमा हुने योजना बाँडफाँड, विकास निर्माण र अन्य गतिविधिमा समेत मिलिजुली खाउँ नीतिमा पोख्त भइसकेको कतिपयको बुझाइ छ। नेकपा कैलालीका नेता रणबहादुर चन्द।
हामी चाहिँ त्यहाँ खडा गर्छौँ होइन, संसदीय दल जस्तै गर्नु गर्छौँ र त्यसले चाहिँ त्यहाँका विकृतिहरू, विसङ्गतिहरू, भ्रष्टाचारहरू, अनियमितताहरू, जस्वस्तीहरूलाई चाहिँ अलिअलि गर्ने कुराहरू, त्यसलाई कम गर्ने, प्रतिवाद गर्ने कुराहरू
सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहमध्ये नेकपाको 48, नेपाली कङ्ग्रेसको 38 र तत्कालीन फोरमको नेतृत्वमा एक स्थानीय तहमा सरकार छ। धेरै स्थानीय तहमा प्रमुख उपप्रमुख फरक फरक भए पनि त्यो भित्रका अवैधानिक गतिविधि बाहिर आउन सकेका छैनन्, जसले गर्दा अवैधानिक गतिविधिमा पनि उनीहरूको संलग्नता रहेको कुरालाई थप बल पुगाउने गरेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी। सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकले विद्यार्थीलाई ट्युसनको नाममा लुट्न सुरु गरेका छन्। एसईईको परीक्षा तयारीका लागि सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरूको विद्यार्थीलाई ट्युसन पढाउन सुरु गरिएको हो। वर्षभरि सामुदायिक विद्यालयमा पढाउँदा कोर्स समेत पुरा नगर्ने शिक्षकहरू आफूसँग ट्युसन पढे मात्रै उत्तीर्ण हुने भन्दै लुट मचाइरहेका छन्। कक्षा कोठामा आफैले पढाउँदा वास्ता नगर्ने शिक्षकहरू तिनै विद्यार्थीहरूबाट शुल्क असुल्दै ट्युसन पढाउँदा भने गुणस्तरीय शिक्षा प्रदान भइरहेको दावी गर्दै आएका छन्। तर नियमनकारी निकाय भने शिक्षकहरूको लुटमा मुखदर्शक भएर हेरिरहेको छ। सुनौ सहकर्मी कमल सावतको रिपोर्ट।
सामुदायिक विद्यालयका शिक्षकहरू सहर बजारमा अवैधानिक ट्युसन सेन्टर सञ्चालन गर्ने र विद्यालयमा अध्यापन नगराई आफूले सञ्चालन गरेको सेन्टरमा विद्यार्थीलाई अनिवार्य पढ्न बाध्य गराइरहेका हुन्। वर्षभरि विद्यालयमा पढाउँदा कोर्स समेत पुरा नगर्ने र परीक्षा आउन केही महिना अगाडिबाट ट्युसनको नाउँमा लुट्न सुरु गर्ने पुरानै प्रवृत्ति फेरि हावी भएको छ। सहर बजार सँगै कैलालीका ग्रामीण क्षेत्रमा अध्यापन गराउँदै आएका शिक्षकहरू विद्यार्थीलाई शुल्क असुल्न थालिरहेका हुन्। एकजना शिक्षक हेमराज अम्मै:
जब छोरी मान्छे एक्लै आउनु पर्ने हुन्छ, टाढा घर छ, दुई बजे एक्लै घरबाट आयो भने बाटोमा अब अहिले त विभिन्न किसिमका विकृतिहरू घटिरहेको छ। यस्तो अवस्थामा ती केटीहरू अथवा छोरी मान्छेहरूलाई कसैले नराम्रो दृष्टिकोणबाट कुनै एक्टिभिटी गर्न खोज्यो भने यो जिम्मा कसले लिने? उहाँहरूले जिम्माको बारेमा सोच्नु भएको छैन। टिचरले क्लासमा पढाउँदै पढाउँदैन, आखिर ट्युसनमा पढाइ हुने रे, अहिले क्लासमा पढाइ नहुने
सामुदायिक विद्यालयका शिक्षकहरूले ट्युसनलाई आम्दानीको दरिलो माध्यमका रूपमा लिएका छन्। उनीहरूले सरकारी विद्यालयमा आफैले पढाएका विद्यार्थीलाई शैक्षिक सत्रको अन्त्यका तीन महिनासम्म ट्युसन पढाएर शुल्क असुल्ने गरेका हुन्। शिक्षकहरूले विद्यार्थीहरूको आफूसँग ट्युसन नपढे परीक्षा उत्तीर्ण हुन मुस्किल पर्ने मानसिकता बनाइदिने गरेका छन्। एकजना युवा करण साउद:
यसरी लुटिँदैछ ट्युसनको भरमा, ट्युसनको नाममा विद्यार्थीलाई एउटा ग्यारेन्टी, उहाँहरूलाई आश्वासन दिएर त्यहाँसम्म कि मैले त यस्तो कुराहरू सुनेको छु अहिले पछिल्लो चरणमा, एउटा मसँग ट्युसन पढ्दाखेरि पास हुन्छ र अरूसँग हुँदाखेरि पास हुँदैन भन्ने विभिन्न किसिमका आश्वासन दिने भन्ने कुरा पनि केही कुराहरू सुनिएको छ।
कैलालीमा मात्र दर्जनौ सामुदायिक विद्यालयका विद्यार्थीहरू हिउँदको चिसोमा बिहान 4 बजेदेखि नै ट्युसन पढ्न सुरु गर्ने गरेका छन्। चिकित्सकहरूले उपचारका लागि निजी मेडिकलमा पठाए जस्तै शिक्षकहरूले पनि अवैधानिक ट्युसन सेन्टरमा विद्यार्थीहरूलाई पठाएर पढाउने क्रम ह्वात्तै बढेको हो। तर नियमकारी निकाय भने मौन रहेको छ। गौरीगङ्गा नगरपालिकाका शिक्षा प्रशासन शाखाका शाखा अधिकृत अकबर बहादुर चन्द:
त्यस्तो गुनासो केही आएको छैन, हामीले जस्तो प्रभाव बैठकमा पनि कुरा उठायौँ, त्यस्तो कसैले के कुरो उठायौँ, त्यस्तो के कहीँबाट के कुरो पुगेको छैन, हामी कहाँ नियमित पढाइ त भइरहेछ, बरु हामी त अब स्टार क्लास लिन्छौँ निशुल्क भन्ने कुरा गरिरहेको थियो, हामीसँग स्टार क्लास कोचिङ भनेर बिना शुल्कमा चाहिँ विद्यार्थीहरूलाई पढाइदिन्छौँ भन्ने कुरा गर्थ्यो, शुल्क लिएर पढाउँछौँ भनेर कसैबाट आइन्छ, त्यस्तो खालको कोही देखिया छैन अहिलेसम्म, खालि कम्प्युटरवालाहरू चलाइरहेको छन्, त्यसको ट्युसन सेन्टर भनेर कसैले अनुमति लिए पनि देखिँदैन, कहाँबाट चलाएको छ यस्तो छ भन्ने उजुरी पनि आएको छैन। त्यही त हामी अगाडि त बढ्छौँ नि, कहाँ कसरी चलिरहेको छ भन्ने कुरो, कसैबाट उजुरी आयो भने के भएको छ भनेर हामीले हेर्ने अनुगमन गर्ने र त्यसपछि के गर्न सकिन्छ अगाडि बढ्ने कुरो आउँछ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद, धनगढी।
दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
खुल्यो खुल्यो प्रदेश नम्बर 7 को राजधानी अतरियामा सुविधा सम्पन्न पारिवारिक वातावरण भएको एकमात्र होटल सहारा तपाईको सहाराका लागि सेवाहरू आवश्यकता अनुसार एसी तथा नन एसी डिलक्स रूमहरूको व्यवस्था, 24 घण्टा बिजुली र पानीको सुविधा, 24 घण्टा वाइफाई, फोनबाटै कोठा बुक गर्न सकिने, गाडी बुकिङको पनि सुविधा भएको, एसी युक्त डाइनिङ हल र कन्फरेन्स हल, विभिन्न प्रकारका स्वादिष्ट खानाको व्यवस्थाका साथै अर्डर अनुसार इन्डियन, चाइनिज, थकाली, नेवारी, कन्टिनेन्टल खानाका परिकारहरू पनि पाइन्छ। सहारा होटल एन्ड लज, महेन्द्रनगर रोड, अतरिया। सम्पर्क नम्बर 98584203141, 98404569।
वन्स मोर स्माइल क्याफे, हसनपुर, धनगढी। हाम्रो यहाँ स्वच्छ र सफा वातावरणमा विभिन्न किसिमका स्वादिष्ट खानाका परिकारहरू, विभिन्न खाजाका परिकारहरू, चाइनिज आइटमहरू अनि स्पेसल हाँसको छोइला र स्पेसल लोकल चिकन पनि पाइन्छ। एक पटक वन्स मोर क्याफे हसनपुर जाऊ, स्वादिष्ट खाजा र खानाको स्वाद चाखौ। सम्पर्क वन्स मोर स्माइल क्याफे हसनपुर, धनगढी, कबर हल उत्तर गेट, हसनपुर, धनगढी। सम्पर्क 091410200, मोबाइल 98489501614।
ब्रेकपछि समाचारमा स्वागत छ। बाँकी खबरहरू: स्वदेशमा रोजगारीका अवसरहरू पर्याप्त नभएको भन्दै अधिकांश सुदूरपश्चिमवासीहरू मजदुरीका लागि भारत जाने क्रम झनै बढेको छ। दशैं तिहारसँगै मेला जात्राहरू पनि सकिन थालेपछि सुदूरपश्चिमबाट मजदुरीका लागि भारत जानेको लर्को झनै बढेको हो। सुदूरपश्चिमका 9 जिल्लाहरूमा लाग्ने मेला जात्राहरू पनि सकिन थालेपछि मजदुरी खोज्दै भारत जानेको लर्को लागेको छ। पुरुषहरू मजदुरीका लागि भारत जाने र युवाहरू अध्ययनका लागि पनि अन्य क्षेत्रमा जान थालेपछि सुदूरपश्चिम प्रदेशका 7 पहाडी जिल्लाका गाउँ बस्तीहरू युवा र पुरुषविहीन हुन थालेका छन्। सुनौ सहकर्मी रोशन भट्टको रिपोर्ट।
वास्तवमा विदेशीको दुःख के हो, आफ्नो देशमा सही रोजगार र सही व्यवस्था नभइसकेपछि दुःख के हुन्छ भन्ने कुरा मैले महसुस गरेको छु र मैले त्यसको अन्त्य गर्नको लागि हाम्रा युवाहरूको रोजगारीको व्यवस्था यही ठाउँमा गर्नको लागि पनि मेरो प्रयत्न रहनेछ र यो अनुसार नै म अगाडि बढ्नेछु। मैले एउटा गरिब एउटा मजदुरको प्रतिनिधित्व गर्छु भन्ने लाग्छ र त्यही आधारमा मैले काम पनि अगाडि बढाउँछु।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आफू मुख्यमन्त्रीमा नियुक्त भएकै दिन अब सुदूरपश्चिमेलीहरूले रोजगारीका लागि भारत जानु नपर्ने दावी गर्दै भट्ट मुख्यमन्त्रीमा नियुक्त भएको 9 महिना भन्दा बढी भइसकेको छ तर मजदुरीका लागि भारत जानुपर्ने बाध्यता हट्न त परै जाओस् झन झन बढी रहेको छ। प्रदेश र स्थानीय सरकार आएपछि रोजगारीको सम्भावना बढ्नुको सट्टा स्वदेशमा काम गर्दा अनावश्यक करको मारमा पर्नु परेको, महँगीले दैनिकी चलाउन समस्या भएको गुनासो सुदूरपश्चिमवासीको छ। त्यसैले घर खर्च चलाउनका लागि पनि भारत पस्नु परेको हो। रोजगारीका लागि भारत जान लागेका कैलाली मसुरियाका यज्ञराज भट्ट
समय पनि भयो अब त्यसलाई काम अब यता किन भयो वापस फर्किनु भएको एकजना नभएको त भन्ने कुरा होइन पढाइ छैन खासै छैन भनौँ होइन सिलिङ त रोजगार त खोलिदिएको भनौँ यता भन्दा कामै छैन बसेर पनि के गर्नु होइन।
कैलालीको साढे पानीका सिद्धराज जोशीलाई भारतको पुनामा काम गर्न लागेको 10 वर्ष भयो। यसपालिको दशैंमा विदा पाएपछि घर परिवार सँगै दशैं तिहार मनाउनका लागि जोशी स्वदेश फर्केका थिए। जोशी अहिले फेरि पुनामा नै फर्किँदैछन्। स्वदेशमै काम गर्ने घर परिवार आफन्त सँगै बस्ने रहर हुँदाहुँदै पनि मजदुरीका लागि भारत जानुपर्ने जोशीका लागि बाध्यता छ। सुदूरपश्चिममा दशैं तिहार पछि लाग्ने मेला जात्रा सकिन थालेपछि जिल्ला बाहिर अध्ययन गर्ने विद्यार्थी, कामको सिलसिलामा जिल्ला बाहिर बस्नेहरू र मजदुरीका लागि भारत जानेहरूको संख्या बढ्दै गएपछि सात पहाडे जिल्लाका धेरै गाउँहरू युवा र पुरुष विहीन जस्तै हुन लागेका छन्। गाउँमा खेतीपातीको काम गर्न स्वदेश फर्केकाहरू पनि खेतीपातीको काम सकाएर परदेश जान थालेका हुन्। डोटेका चक्र बलायर
जीवन चलाउनको लागि विदेशी गर्ने बाध्यता रहेको छ। त्यसैले पहिलेकै आफ्नो कर्मचारीहरू निस्किएका छन्। जानेको संख्या एकदमै बढ्दो लागिरहेको छ र गाउँघरका घरहरू एकदम सुनसान भइरहेका छन्। बुढापाका र महिला बालबालिका मात्र रहेका छन्।
सुदूरपश्चिममा झन्डै 46% जनसङ्ख्या गरिबीको रेखा मुनि रहेका बेला स्थानीय तह र प्रदेश सरकार आएपछि रोजगारीका अवसर सिर्जना हुने र थोरै भए पनि गरिबीको रेखा मुनिबाट उम्किन पाउने आशा धेरैमा थियो तर स्थानीय र प्रदेश सरकार आएको अनुभूति समेत हुन नपाएको गुनासो प्रदेशवासीको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट धनगढी।
राजनीतिक आडमा धनगढीको त्रिनगर माविमा भइरहेको आर्थिक अनियमितता रोक्न माग गरिएको छ। विद्यालयका अभिभावक र सरोकारवालाहरूले विद्यालयमा अनियमितता बढ्दै गएको गुनासो आएकाले सत्य तथ्य छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको हो। 27 सटर र जग्गा भाडामा दिएर त्रिनगर माविले मासिक लाखौँ आमदानी गर्दै आए पनि विद्यालयको प्रशासन शिक्षक अभिभावक सङ्घको मनोमानीले अनियमितता बढेको आरोप लाग्दै आएको छ। कर्मचारी र शिक्षक भर्नामा पनि उनीहरूको मनोमानी बढेको आरोप लागेको छ। विद्यालयको सम्पत्तिको संरक्षण र सदुपयोग गर्दै शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ। सुनौ यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ। श्रोता प्रतिक्रिया लिएर आउँदैछन् सहकर्मी रोशन भट्ट।
सत्ताइस सटर र जग्गा भाडामा दिएर मासिक लाखौँ आमदानी गर्दै आएको धनगढीको त्रिनगर माविमा आर्थिक अनियमितता भएको तथ्य बाहिरिन थालेपछि धेरै श्रोताका प्रतिक्रिया प्राप्त भएका छन्। नारायण अवस्थी लेख्नुहुन्छ, कुनै पनि शैक्षिक संस्थामा राजनीति गर्नु भनेको त्यो संस्थालाई बर्बाद गर्नु हो। विद्यालय जस्तो पवित्र संस्थामा यो या त्यो बहानामा राजनीतिक व्यक्तिहरूको वर्षचोले राजनीतिलाई विद्यालयमा सहजै प्रवेश गराइन्छ र राजनीति र व्यक्तिगत स्वार्थ पूर्तिको लागि अनावश्यक द्वन्द्वको सृजना गरिन्छ। राजनीतिक अवस्थाका आधारमा शिक्षक अभिभावक र विद्यार्थीलाई विभक्त गरी व्यक्तिगत स्वार्थ पूरा गर्नु विद्यालयको सम्पत्तिमा रजाई गर्ने जस्ता गलत उद्देश्यले विद्यालय र विद्यार्थीको कल्याण हुन सक्दैन। राजनीतिक दलको आड र भरोसामा विद्यालयका पदाधिकारीले व्यापक भ्रष्टाचार गर्ने गरेको पाइन्छ। त्रिनगर स्कुलको सन्दर्भमा पनि राजनीतिक र व्यक्तिगत स्वार्थ बीचको टकरावले विद्यालयमा अनावश्यक किचलो भएको हो भन्न सकिन्छ। यो अनावश्यक लफडामा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन नियम र अभिभावकहरूको केही कमजोरी रहेको हुनुपर्छ। दिनेशराज पाठकको विचार यस्तो छ, शैक्षिक क्षेत्रमा राजनीति भित्रिनु पहिलेदेखि नै चलिआएको चलन रहेछ। कसैलाई शिक्षा दिनुको साटो नेपालमा पहिले राजनीति सिकाइन्छ। समाज, गाउँ घर, देश जताततै राजनीतिको स्वाद राज्यको एक कर्णधार माथि पुग्न सक्दैन। पदम भट्टको विचार भने यस्तो छ, प्रधानाध्यापकले दादागिरी गर्ने, सहलेखापालको पदको लागि शिक्षक नियमावलीमा नभएको नियम प्रयोग गर्ने, आफूले चाहेको व्यक्तिलाई राख्ने गरेपछि कसरी विद्यालयको गुणस्तर सुधार हुन्छ। केशव विष्ट भन्नुहुन्छ, विद्यालयमा राजनीतिकरण गरिनु हुँदैन, आर्थिक अनियमितताबाट बचाउन अभिभावक समूह बनाई अध्यक्ष र प्रधानाध्यापकलाई छानबिन गरिनुपर्छ भनेर लेख्नुहुन्छ। फेसबुकमा थापा भाइ नाम गरेका व्यक्तिले व्यङ्ग्य गर्दै यस्तो लेख्नु भएको छ, फेरि कोही छन् भने त्यस्ता व्यक्तिलाई विद्यालयको प्रशासनिक क्षेत्रमा समावेश गर्नुपर्छ जो भ्रष्टाचार गर्न पोख्त होस्। विश्वास कैलाश भाटले विद्यालय प्रशासन न्याय गठन गरी पुरानो माथि छानबिन गरिनुपर्छ र विद्यालयमा राजनीतिकरण हुनु हुँदैन भनेर आफ्नो विचार व्यक्त गर्नु भएको छ। रोहित चन्दले यो भ्रष्टाचार रोक्न सर्वप्रथम संलग्न को को छन् त्यो थाहा पाउनुपर्छ, यदि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन समेत त्यसमा लागेको हो भने अभिभावकहरूले आवाज उठाउनु पर्यो र बलियो प्रमाण सहित अख्तियारमा जानु पर्यो। विनायक पनेरको विचार भने यस्तो छ, त्रिनगर उच्च माध्यमिक विद्यालय एउटा उदाहरण मात्रै हो, धनगढी महानगरपालिका भित्र रहेका अधिकांश सरकारी विद्यालयको यस्तै हालत रहेको छ। धनगढी 13 रहेको एउटा विद्यालयले विद्यालयको ऐलानी जमिन अर्कैको भनेर गुपचुपमा पैसा खाएर बेच्यो। हामीले विरोध गरेर अमिन बोलाउँदा उल्टे अमिनले यता ऐलानी जग्गा छैन भन्छन्, जबकि 50 त्यो ठाउँमा बस्दै आएको मान्छेले त्यो ऐलानी जमिन हो भनेर भन्छ। नेपालको कानून दैवले जानुन् र जीवन पन्तले विद्यालयमा राजनीति हुनु हुँदैन, राजनीतिले गर्दा विद्यालय उभो लाग्दैन भन्नु भएको छ। उहाँका अनुसार त्यस्तै त्रिनगर माभिमा पनि भएको छ, यो एकदमै गलत हो, यसको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ, अनियमितता गर्ने आफ्नो नजिकको मान्छे भर्ना गर्ने जस्ता काम गर्नेलाई पदबाट हटाउनुपर्छ। तपाईँ पनि समय सामयिक विषयवस्तु दिनेश खबरको फेसबुकमा राखिएको हाम्रो समाचार र कार्यक्रमका प्रति प्रतिक्रिया पठाउनुहोला। तपाईँ आफ्नै आवाजमा प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो समाचार शाखाको टेलिफोन नम्बर 091410210 मा फोन पनि गर्न सक्नुहुन्छ। हाम्रो युट्युब च्यानल दिनेश खबरलाई सब्स्क्राइब गरेर भिडियो रिपोर्ट पनि हेर्न सक्नुहुनेछ। तपाईँका प्रतिक्रियाले हामीलाई मार्गदर्शन र हौसला प्रदान गर्नेछ।
दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
संसार हेर्ने हाम्रो आँखा, हाम्रो दृष्टि दिव्य दृष्टि।
आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना, नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा श्री जनजागृति मावि फुलबारी डी गाउँमा 2075 मंसिर 8 गते शनिबारका दिन बिहान 9 बजेदेखि 3 बजेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरी मोतीबिन्दु लगायत अपरेसन गर्नुपर्ने आँखाका रोगीहरूको लागि गेटा आँखा अस्पतालमा निशुल्क अपरेसन गरिने तथा शिविरमा निशुल्क औषधि उपचार गरिनुका साथै सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गराइने भएकाले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न अनुरोध गरिन्छ। सम्पर्क 091-575-204। आयोजक नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल कैलाली।
आफ्नो दृष्टि बचाइ राखौ,
नेपाल नेत्र ज्योति संघ।
देश तथा विदेशमा रहेका स्वास्थ्य क्षेत्रका विज्ञहरूको सामूहिक प्रयासबाट नेपालको स्वास्थ्य विज्ञान तथा प्रविधि क्षेत्रमा विकास गर्नका लागि सामुदायिक स्मार्ट फार्मेसी खुलिसकेको छ। सेवामुखी भावले र नमुना स्वास्थ्य संस्थाको रूपमा स्थापित गरिएको छ। हाम्रा विशेषताहरू:
स्मार्ट फार्मेसी, कुशल फार्मेसी अभ्यास,
विश्वसनीय प्रयोगशाला,
स्वास्थ्य परामर्श क्लिनिक गहन र प्रभावकारी,
गुणस्तरीय औषधि प्रयोगशाला सेवा तथा औषधिमा विशेष छुट,
सम्बन्धित विज्ञहरूद्वारा औषधिको बिक्री वितरण,
दीर्घरोग, मधुमेह, रक्तचापका बिरामीहरूलाई उपयुक्त परामर्श सहित होम डेलिभरीको सुविधा।
सम्पर्क खास फार्मेसी, शहीद गेट चटकपुर धनगढी कैलाली।
मोबाइल 98-68-77-55-65।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्गहरू। पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कानून शासन गर्ने माध्यम नभएको बताउनु भएको छ। धेरैले कानूनलाई जोड्ने, घटाउने र तह लगाउने पद्धतिका रूपमा देखे पनि कानून त्यो नभएको पूर्व प्रधान न्यायाधीश श्रेष्ठले बताउनु भएको हो। सर्वोच्च अदालत बार एसोसिएसनले आज धनगढीमा आयोजना गरेको कानून र विकास सम्बन्धी प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले विकास, संस्कृति, मौलिकता, अर्थतन्त्र र स्वयं व्यक्ति कस्ता छन् भन्ने कुराले कानूनलाई निर्धारण गर्ने कुरा उल्लेख गर्नुभयो।
कानुनलाई हामीले विकासको तगारोको रूपमा जसरी लिने गर्छौँ त्यो होइन र हुनु हुँदैन। कानुन विकासको तगारो होइन, कानुन विकास विरोधी हुन सक्दैन र विकास पनि फेरि कानुन विरोधी हुन सक्दैन। विकास गर्ने नाउँमा कानुनका सम्पूर्ण प्रक्रियाहरू, मूल्य मान्यताहरू, मानव अधिकारका मूल्य मान्यताहरू हामीले चाहिँ न्यौछावर गऱ्यौँ, त्यसलाई उल्लङ्घन गऱ्यौँ, नजरअन्दाज गऱ्यौँ भने फेरि त्यो विकास चाहिँ टिक्दैन। त्यो विकास विकासै होइन, त्यो त दमन हुन्छ, शोषण हुन्छ, त्यो त सहन गाह्रो हुन्छ। त्यसैले के भन्यो भने विकास कानुन विरोधी हुन सक्दैन।
कानुन र विकासलाई एकअर्काका परिपूरकका रूपमा हेरिनुपर्ने मत पूर्व प्रधान न्यायाधीश श्रेष्ठको रहेको थियो। सर्वोच्च अदालत बार एसोसिएसन काठमाडौँ, उच्च अदालत बार एसोसिएसन दिपायल र कैलाली जिल्ला अदालत बार एसोसिएसनले आयोजना गरेको कानुन र विकास सम्बन्धी प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, सभामुख अर्जुन बहादुर थापा, प्रदेश सभा सदस्यहरू र कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कानुन र विकासको विषयमा छलफल भएको थियो। धनगढी उपमहानगरपालिका 13 रहेको सृजनशील महिला कृषक समूहको पहिलो सार्वजनिक सुनवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ। साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोगमा सञ्चालित सृजनशील आलु उत्पादन उपआयोजनाको सार्वजनिक सुनवाई कार्यालय वडा नम्बर 13 सम्पन्न भएको हो। महिला कृषक समूहकी अध्यक्ष उर्मिला महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर 13 अध्यक्ष विजयराज जोशी रहनुभएको थियो। कार्यक्रममा तेजबहादुर डाउलले मन्तव्य राखेका थिए भने संस्थाका कोषाध्यक्ष शान्ति चौधरीले आलु उपआयोजनाको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाकी सदस्य बसन्ती अवस्थीले सञ्चालन गर्नुभएको थियो। ब्रह्मकुमारी ऐश्वर्या विश्वविद्यालयले धनगढीमा 27 वार्षिकोत्सव मनाएको छ। समाज परिवर्तन गरी मानवलाई सुमार्गतर्फ डोर्याउने उद्देश्यका साथ स्थापना भएको 27 वर्षमा प्रवेश गरेको अवसरमा ब्रह्मकुमारी ऐश्वर्या विश्वविद्यालय क्षेत्रीय प्रशिक्षण केन्द्रले एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा सभामुख अर्जुन बहादुर थापाले विश्वविद्यालयले प्रशिक्षण मार्फत समाज परिवर्तनमा महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो। ब्रह्मकुमारी ऐश्वर्या विश्वविद्यालय क्षेत्रीय प्रशिक्षण केन्द्रकी प्रमुख सञ्चालिका ब्रह्मकुमारी हिरा दिदीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो। पर्यटकीय स्थल धनगढीको जाखोर तालमा फैलिएको जलकुम्बी हटाउन सुरु गरिएको छ। जलकुम्बी फैलिएपछि ताल क्षेत्र कुरूप बनेको भन्दै आजदेखि जलकुम्बी हटाउन सुरु गरिएको हो। जिल्ला वनस्पति कार्यालय कैलालीले माछापालनमा रोक लगाएपछि ताल क्षेत्रमा जलकुम्बी फैलिएको स्थानीयले बताउँदै आएका छन्। धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहभागितामा जलकुम्बी हटाउन सुरु गरिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उपमहानगरपालिका का मेयर निरप बहादुर ओड, उपमेयर सुशीला मिश्र भट्ट, कैलालीका प्रहरी नायब प्रेक्षक हरि ओली पनि जाखौर ताल पुग्नु भएको थियो। तत्कालीन धनगढी नगरपालिकाले 2054 सालमा जिल्ला वनस्पति कार्यालयलाई जाखौर तालको स्वामित्व हस्तान्तरण गरेको थियो। स्थानीय महिला समूहलाई भोगचलनका लागि दिएको भए पनि 2073 सालमा वनस्पति कार्यालयले समूहको भोगचलनमा रोक लगाएको थियो। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर 9 राजघाटमा आयोजना गरिएको गौरादेवी सामुदायिक वन मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ। गत कार्तिक 27 गते छठ पर्वको दिनदेखि सुरु भएको फुटबल प्रतियोगिता आज सम्पन्न भएको हो। 23 टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि पिएचए अतरियाले जितेको छ भने एलवाइसी चैनपुर उपविजेता भएको छ। आज समापन भएको कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य नरबहादुर धामी रहेको गौरादेवी सामुदायिक वनका अध्यक्ष गजेन्द्र सिंहले बताउनुभयो। गैर सरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा कैलालीको अध्यक्षमा पुनः हेमकर्ण विक सर्वसम्मत चयन भएका छन्। 15 साधारण सभा तथा 9 जिल्ला अधिवेशनलाई विकलाई पुनः अध्यक्षमा चयन गरेको हो। शाखाको उपाध्यक्षमा सावित्रा घिमिरे, सचिवमा चेतमान सावद, उपसचिवमा कर्ण रावल, कोषाध्यक्षमा पवन भण्डारी र अन्य सदस्य रहेका छन्। आज शनिबार, अब साप्ताहिक स्तम्भ स्रष्टा र सिर्जनाको पालो।
आजको स्रष्टा र सिर्जना धनगढी साहित्य समाज र फेर्न खोजिएको साहित्यिक माहौलप्रति केन्द्रित छ। साहित्य साधनाका लागि उर्वर भूमि सुदूरपश्चिममा विभिन्न साहित्यिक संघ संस्थाहरू गठन हुने क्रम बढे पनि अपेक्षाकृत रूपमा साहित्यिक गतिविधि भने हुन सकेका छैनन्। साहित्यिक संघ संस्थाहरूले कवि गजलकार उपन्यासकारहरूका जन्मदिन र स्मृति दिवसका अवसरमा कार्यक्रम आयोजना गरे पनि युवा प्रतिभाहरूलाई उजागरका लागि भने ठूलै भूमिका खेल्न सकेको देखिन्न। यही बीचमा सक्रिय स्रष्टाहरूलाई मञ्च दिने उद्देश्यका साथ शुरू गरिएको धनगढी साहित्य साँझले यस क्षेत्रको साहित्यिक माहौल पनि फेर्ने प्रयास गरेको छ। धनगढी साहित्य साँझमै शनिबार यस क्षेत्रका साहित्यकार साहित्य प्रेमी र स्रष्टाहरूका परिवारका सदस्यहरू पनि रमाएका छन्।
कोही कसैलाई किन्छ यो सब के हो, उभने सधैं बेचिन्छ यो सब के हो, धान खाने मुसु चोट पाउने भ्यागुतो गल्ती भ्यागुतकै देखिन्छ यो सब के हो।
शनिबारको दिन व्यस्त धनगढी कतै मन्त्री र जनप्रतिनिधिहरूका कार्यक्रम कतै हप्ताभरिको विधाको रमझम कतै न्यायका लागि संघर्ष चलिरहँदा धनगढीको मुटुमा रहेको पार्क मोड स्थित एक होटलमा धनगढी साहित्य साँझले माहौल तताइरहेको थियो। गजल वाचन गजल गायन र कविता वाचनमा सहभागीहरू झुमिरहेका थिए।
यो पिठोले सर्टिफिकेटका प्रतिलिपिहरू भएको एक झोला कतिन्जेल बोक्नु पर्ने हो थाहा छैन। बेरोजगार शब्दले मस्तिष्कमा सित्तैमा डेरा जमाएको वर्षौं भइसक्यो। पढ्न भनी सहर जाने दिनमा घरको ढोकाबाट निस्कँदा आमाले टीका लगाएर चाँडै जागिर खानु अनि बुवाको ऋण तिर्नु साउले लगेको खेत फिर्ता ल्याउनु है बाबु भनेको पनि झन् वर्षौं भइसक्यो।
असाम जन्मथलो भई कैलालीलाई कर्मथलो बनाउँदै आएका स्रष्टा तिलक बोहरा समर्पणका गजल बझाङ जन्मथलो भई हाल कैलालीलाई नै कर्मथलो बनाउँदै आएकी अर्की स्रष्टा कलावती उपाध्यायको कविता वाचनसँगै गायक नरेश जोशीको गायनले शनिबार धनगढीको माहौललाई तताएको हो।
दुश्मनलाई आजसम्म दुश्मन ठानेको थिएँ तर दुश्मन होइन रहेछ ऊ त सलाइरहेछ।
2073 को सुरुवाततिर टिकटमा साहित्य साँझको चर्चा हुँदा धनगढीमा केही थोरै व्यक्ति बाहेक धेरैले निराशाजनक प्रतिक्रिया दिएका थिए। असोजमा कार्यक्रम घोषणा गर्दा सहयोग गर्ने हातहरू त बढे तर कार्यक्रम सफल होला भन्ने विश्वास भने धेरै कमले गरेका थिए। दुई वर्ष अगाडि शुरू गरिएको साहित्य साँझको अभियान अन्तर्गत 5 श्रृङ्खला हुँदै गर्दा सुदूरपश्चिमवासीले साहित्यमा नयाँ स्वाद भने चाख्न पाएका छन्। शनिबारको संयुक्त रचना वाचनमा पनि सोही अभियानले निरन्तरता पायो।
भौतीमा राखेर अनवरत रूपमा दौडिरहेको यो दुनियाँलाई केही प्रश्न राखेको छु, मलाई जवाफ चाहियो।
शुरूमा एकल साहित्य साँझको अवधारणा अनुसार कार्यक्रम भए पनि पछिल्ला 2 श्रृङ्खला भने संयुक्त रचना वाचन मार्फत सञ्चालन गरिएको छ। शनिबार समर्पण र उपाध्यायको गजल र कविता वाचन राखेर संयुक्त रचना वाचनलाई निरन्तरता दिइएको हो।
फलाम त पनि हतियार बन्छु भनेर घमण्ड नगर है, घमण्ड नगर है, फलाम त पनि हतियार बन्छु भनेर घमण्ड नगर है, तलाई के बनाउने भन्ने कुरो त आरनमा हुन्छ। ठूलो बदलको इज्जत सानो ढक्कनमा हुन्छ, ठूलो भएपछि मान्छे कहिल्यै मान्छे भएन, साँच्चै मान्छे मान्छे जस्तो त बचपनमा हुन्छ।
टिकट काटेर साहित्यिक कार्यक्रममा सहभागी हुने प्रचलन नभएका बेला सुरु गरिएको धनगढी साहित्य साँझले बिस्तारै रचना सुन्न पनि टिकट काट्नु पर्छ भन्ने मानसिकता बनाउन थालेको छ। यसले धनगढीमा अब साहित्यको माहौल अझै फस्टाउने संकेत देखिएको छ। तर 2 वर्षमा 5 श्रृङ्खला मात्रै भएकाले यो कार्यक्रमले निरन्तरता पाउँछ वा पाउँदैन भन्ने आशंका पनि उब्जिएको छ। तर धनगढी रचना वाचन समूहले भने अब 2 महिनामा एकपटक धनगढी साहित्य साँझ गर्ने र पालै पालो सबै स्रष्टालाई मौका दिने दावी गरेको छ।
प्रसारणको अन्त्यमा प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिमका स्थानीय तहमा ठूला दलहरूले निगरानी राख्न छोडेपछि अनियमितता मौलायो। अधिकांश दलका नेताहरूको मिलोमतोमा जनअपेक्षा विपरीतका काम हुँदै सर्वदलीय संयन्त्रको अभ्यास कायमै। सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरू आफ्नै विद्यार्थीलाई ट्युसन पढाएर लुट मचाउँदै। विद्यालयमा वर्षभरि पढाएर कोर्स समेत पुरा नगर्ने गरेको गुनासो, नियमनकारी निकाय भने मौन। दशैं तिहारसँगै मेला जात्रा र खेतीपातीको समय सकिन थालेपछि सुदूरपश्चिमबाट मजदुरीका लागि भारत जानेको लर्को झनै बढ्यो। पहाड जिल्लाका गाउँहरू पुरुष र युवाविहीन हुँदै।
र राजनीतिक आडमा धनगढीको त्रिनगरमा बिमा भइरहेको आर्थिक अनियमितता रोक्न माग, विद्यालयको सम्पत्तिको संरक्षण र सदुपयोग गर्दै शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड।
यस दिनेश खबरका साथमा मेटलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
हवस् त, सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगासँगै अनलाइन र मोबाइलमा समेत एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबर सकियो। राति 10 बजे अर्को दिनेश खबर लिएर आउनेछौँ। तपाईँ भने नयाँ र ताजा खबरका लागि दिनेश एफएम सुन्दै र पल पलका अपडेटका लागि dineshkhabar.com पढ्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट जनक विष्ट बिदा हुन्छु। नमस्कार।